नमस्कार, उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेकमा प्राविधिक साथी दिनेश निरोलासँगै म अच्युत घिमिरे बुलबुलको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृङ्खलामा हामी नयाँ उपन्यास लिएर आइपुगेका छौं। उपन्यास नयाँ भन्दा पनि आजदेखि हाम्रो कार्यक्रममा वाचन शुरू हुँदैछ। तारिणी प्रसाद कोइरालाको उपन्यास अग्निवाटिका हामीले आजदेखि अब साप्ताहिक रूपमा वाचन गर्ने उपन्यासको शीर्षक हो। यो उपन्यास पहिलो संस्करण विक्रम सम्वत 2068 सालमा प्रकाशित भएको हो। तारिणी रोसा स्मृति कोषले प्रकाशन गरेको यसको प्रमुख वितरक ओरिएन्टल पब्लिकेशन छ। तारिणी प्रसाद कोइरालाको उपन्यास अग्निवाटिकाको पहिलो श्रृङ्खला अब वाचन शुरू हुन्छ। विलक्षण प्रतिभा भएको मानिस चाँडै मर्छ रे। मानौ उसले आफ्नो सबै विलक्षणता देखाइसकेको हुँदा संसारलाई उसको आवश्यकता चाँडै नै शेष भइसक्ने हुनाले उसलाई चाँडै नै हटाएर त्यसको स्थानमा अर्को मानिस थपिदिने व्यवस्था मिलाएकी छिन् रे प्रकृतिले। तर यी सबै रेका कुरा हुन् र यदि यही नियम लागू हुने भने केशर धेरै दिन बाँच्दैन। तर हत्तपत्त मर्ला जस्तो कहाँ देखिन्छ र ऊ? हाई हाई, बिचरा कहिले पनि नमरोस्। कति राम्रो केटो छ केशर र कति उज्यालो छ भन्छन्। तपक्क बोलेको छ रे, बत्ती नै बाल्नु नपर्ने। त्यसै त राता गाला, अलिकति गर्मी भयो कि रनक्क रन्किन्छन्। गोरो र कलिलो रोगनमा सुन्तले टपक्क टाँसिदिए जस्तो। उसको अनुहारलाई डोलो बान्के के भन्नुपर्छ क्यार। तर उमेर पुगेपछि भने अलि लाम्चिलो हुन्छ कि क्या? उदाङ्ग छन् आँखा उसका, एकदम निर्दोष बालकका जस्ता। रसिला आँखा हुनाले कता कता त्यसमा सङ्कोच पो छ कि भन्ने लाग्ने। पुक्क पुक्क परेका छन् गालाहरू, यो पनि बाल्यावस्थाकै लक्षण। विचित्र आकर्षक छौ, सजीव सौन्दर्य र गतिमान भोलापन भएको। उसको रूपबाट पनि उसको विलक्षणता नै तप्किन्छ। एकदम तेज केटो छ। मानिसको मनोभाव बुझ्न त विचित्रै सिपालो। कुन बेला कोसँग कस्तो कुरा गर्नुपर्ने हो उसलाई राम्ररी थाहा छ। कता कता धुर्तै पनि छ उसमा। तर स्कुलका पुस्तक पल्टाए कि उग लाग्छ रे उसलाई। उहाँ भने आफ्नो मन परेको पुस्तक भयो भने रात रातभरि पढिरहन्छ। आफू चाहिँ भर्खर 10 क्लासमा पढ्छ। यस वर्ष म्याट्रिकको परीक्षा दिन बनारस जाने भएको छ। तर तीनवटा भाषामा उपारङ्गत छ, बङ्गाली, नेपाली र हिन्दीमा। एक त विराटनगरमा नै हिन्दीको चलन, त्यसमा पनि केटाकेटीदेखि नै बाबाका साथ बराबर हिन्दुस्तान डुल्ने गरेको। घरमा पनि हिन्दी साहित्य पढेको, त्यसकारण हिन्दी त आउने नै भयो। आउने मात्र होइन, आधिकारिक ज्ञान छ उसलाई। बङ्गाली चाहिँ उसले विराटनगरमा नै सिकेको। विराटनगरमा धेरै बङ्गाली परिवार छन्। 3-4 परिवारसँग त उसको निकै घनिष्ठता छ। अस्पतालका सेन डाक्टर परिवार त केशरको आफ्नै परिवार जत्तिकै घनिष्ठ छ। र अनि औषधिका दुकान थापेर बसेका नानी बाबु र फणी बाबुका परिवार, केटाकेटीहरूको भरमार छ। केटाकेटीले केटाकेटीहरूबाट भाषा सिक्न जस्तो सजिलो अरू के होला र? त्यसमा पनि फतुरी केशर लेख्छ र पढ्छ रे। यति परिष्कृत बोल्छ कि यी खोका तो एक के बारे बङ्गाली मोतोन्, यो बाबु त एकदमै बङ्गाली जस्तो। र सबभन्दा आश्चर्यको कुरा त के भने, ऊ आफ्नो भाषाभन्दा राम्रो कविता बङ्गाली भाषामा बनाउँछ। कार कवि वाने वाने भेगे भेगे जाए प्राणे, कार गीत निसिदिना गुन्जित हाए काने, बालो तामिके मम अन्तर पर प्राणे। उसका भाषाका प्रतिष्ठित पत्रिकाहरूमा 2-4 कविता छापिएका छन्। सम्पादकको प्रशंसात्मक टिप्पणीका साथ बङ्गाली भाषाका एक नवीन ज्योति पुञ्ज गम्कनु स्वाभाविकै हो, खुलेआम गम्किन्छ। उसका हिन्दीका कविताहरू पनि पत्रिकाहरूमा छापिएका छन्। पत्रिकाले त उसको कवितालाई त्यसको भावसँग मिल्ने एउटा अत्यन्त आकर्षक रङ्गीन चित्रका साथ छापेको थियो। र नेपाली चाहिँ उसको आफ्नो भाषा, चटकबाजले तासका पत्ती खेलाए जस्तो खेलाइदिन्छ। मुख नभ निशब्द वाणी, स्निग्ध रजनीको पलक अपलक खुलेको, शान्त क्लान्त उदास निश्चलता, व्योमको वैधव्य पृथ्वीमा निरन्तर वर्षिएको, वंशमा वैधव्य विचरा रोइरहेको। अङ्ग्रेजीमा पनि कविता पढ्ने सोख छ। 10 क्लासमा पढ्ने केटाले अर्काको भाषामा बनेको कवितालाई सोख राखेर पढ्नु अचम्म हो। बाहिर देख्दा ऊ निर्दोष बालक जस्तो छ, तर छ असाध्य शङ्ख, असाध्य सुकुमार छ भित्रको। आफ्नै अनुहार जस्ता संसारका प्रत्येक वस्तुलाई उ सहानुभूतिपूर्ण दृष्टिले हेर्छ। जताततै राम्रो मात्र देख्दछौ। उसको आँखामा यो संसार नै सौन्दर्यले भरिएको छ। कुरू त देख्दैन ऊ कतै पनि। विराटनगरको धुलो र हिलोमा उस सौन्दर्य र सुकुमारताको राशि फेला पार्दछ। धुलो नै हो विराटनगरको अलङ्कार। यो भएन भने उसको विराटनगर पनि अरू सहर जस्तै विधवा हुनेछ। धुलो त गाउँको सिन्दूर पो हो त। गाउँकी ए चञ्चले ग्राम्या कुमारी गोधुलीको शुभघडीमा वायुले सिउँदोभरि सिन्दुर छर्क्यो। नवबधु झैँ शरमको घुम्टो स्याहारी लाजमानी न्युरिदेऊ ए कुमारी। वर्षाको हिलोमा गाउँको केटीलाई लुगा सारेर हिँडेको देखेर ऊ हत्तपत्त त्यहाँबाट आँखा हटाउँछ। त्यसरी हेर्नु सभ्यता होइन। बिचरी कति लाजमानित, असम्मान गर्नुहुन्न युवतीको सुन्दरताको। कोही पनि नहेर एकाछिन त्यता भावुक केटो, सौन्दर्यको उपासक। ऊ भन्दछ सूर्योदय र सूर्यास्तको बेला कहिले पनि नराम्रो हुँदैन, हुनै सक्दैन। चन्द्रमा र जुनेली रात सदा सुन्दर नै हुन्छ र फूल पनि कहीँ नराम्रो हुन्छ र पृथ्वीको विस्तृत फाँट, खेत, खोला, नदी, बगर, गाउँ, जङ्गल, बुटाबुटी, घाम छाया, आकाशको बादल मानव क्यानभासको पशु पक्षी चित्र हो। तर सबभन्दा विमुग्धकारी सौन्दर्य उस्वास्नी मानिसमा पाउँछ। उसको निम्ति नारी चिर सुन्दर वस्तु हो र त्यस्तो विपुल सौन्दर्य सृष्टिकाहरू कुनै वस्तुमा हुन्न। यसको उसलाई अभिमान छ। पृथ्वीकी एउटी परिमा स्वर्गका सय अप्सराको बास हुन्छ। सृष्टिकर्ता चुकचुकाए चुकचुकाओ। बालकीदेखि उसलाई स्वास्नी मानिस मनपर्थ्यो। अचल त झन् तिनीहरूमा ऊ प्रकृतिको सम्पूर्ण सौन्दर्य सुकुमारता र मादकता बटुलेर एकत्रित भएको पाउँदछ र अवाक हुन्छ। युवतीका अगाडि हर वस्तु तुच्छ हो। यहाँसम्म कि सूर्योदय र सूर्यास्तको बेला हावामा बैरी खेलिरहेका अर्धविकसित फूलका थुङ्गाहरू र फागुन महिनाको जुनेली रात पनि स्त्रीका अगाडि तुच्छ हुन्। आठ बजार गर्न आएकी तामा रङकी एउटी धुलो धुसरीता थरुनी युवती हजारौं चन्द्रमाभन्दा धेरै नै रूपवती, सुकुमारी र मादकमयी हुन्छ। खास गरी अचेल उसको मगजमा यस्ता अद्भुत विचार अस्पष्ट भएर लुणिँदै आउँछन्। स्पष्टसँग मगजमा विचरण गर्न नसके पनि बुझे झैँ बाहन पर्न लागेको छ उसलाई। मैले ऊ अनुसन्धानमा लागेको छ त्यसैले त्यसको स्पष्ट रूप देख्न पाएको छैन। साह्रै कौतूहलताका साथ आफ्नो प्रयोगमा लिइन्छ ऊ। यसैले गर्दा नै ऊ आफ्नो सच्चा रूपलाई आफूभित्रै ढाकछोप गरेर राख्छ। उसले आफ्नो ज्ञान प्राप्तिका निमित्त स्वार्थी पनि बन्नु परेको छ। तर जब ऊ आफूलाई स्वार्थी भएको भन् ठान्छ तर्कले ऊ आफ्नो स्वार्थलाई ज्ञान प्राप्तिको साधन भन्ने ठानेर आफूलाई दोषमुक्त पार्दछ। केशरको उमेर हो 16 वर्ष। चिना नै हेरेर भन्ने हो भने 16 वर्ष 2.5 महिना। तर हलक्क बढेको छ। अनुहारबाट चाहिँ लडकपन गएको छैन। उभित्रको प्रतिभाले उसको अनुहारमा आफ्नो टलक नफालेर बालकको निर्दोष उज्यालो प्रतिबिम्ब फालेको छ। बोल्नमा असाध्य चलाक छ ऊ, हर कुरामा चलाक भए जस्तै। तर त्यस चलाकीमा उसले आफ्नो बाल सुलभतालाई जानी जानी जोगाएर राखेको छ। उसलाई थाहा छ अरूको दृष्टिमा आफू बालकै भएर देखा पर्दा उसलाई धेरै फाइदा हुन्छ। महाको चण्ड छ नि त्यो, त्यसैले हर कुरा बुझेको छ उसले। तर बुझेर पनि अबुझ, उसलाई थाहा छ आफूले अरूको अगाडि नबुझ हुनमा पो बडो मजा आउँछ। दाजुहरू उसलाई केटाकेटी ठानेर उनीहरूको बीच कुरा भइरहेका बखत त्यताबाट हटाइदिन्छन्। ऊ मनमा नै हाँस्छ दाजुहरूको अज्ञानतामा, तर खुसी साथ हटिदिन्छ निधारको कपाल पन्छाउँदै। उसलाई अपमान भए जस्तो त लाग्छ, तर आफ्नो स्वार्थका निम्ति आचरणलाई अनुकूल पार्न सकेकोमा ऊ अपमानलाई अभिमानले जित्न खोज्छ। आमा उसलाई अझ बालकै ठान्दछिन्। त्यो त हर आमाले ठान्दी हुन् आफ्नो छोरालाई। र अझ बढ्ता लाडे भएर आमालाई सोध्छ, हँ आमा, अब म कहिले ठुलो हुन्छु, म मानव उसलाई ठूलो हुने साह्रै इच्छा छ। कस्तो स्वाङ गरेको त दुष्ट गाईको। आमा चाहिँ बालक केशरको सवालको जवाफ दिने आवश्यकता देख्दिनन्। काके बालकहरू आमासँग आकाशको चन्द्रमा पनि माग्दछन् नि, दिएर साध्य सर। सबजना उसलाई केटाकेटी नै ठान्छन्। त्यस उमेरका उसका थुप्रै साथीहरू छन्। शङ्कर, गोविन्द, विक्रम, नरेन्द्र, नवराज, टीका, चञ्चला, गीता, बिन्दुवासिनी आदि। वास्तवमा यिनीहरू केटाकेटी नै त छन् नि। त्यही उमेर त हो नि केशरको पनि। बाहिरबाट देख्दा ऊ पनि यिनै हुलमध्येको एउटा अल्लारे केटा जस्तो लाग्दछ। आफूभित्रको विलक्षणता ऊ स्वयं उगार्दैन। उसको कविताले उसको पोल खोले मात्रै। आफूलाई सकेसम्म केटाकेटी नै बनाएर राख्नमा अचेल ऊ ज्यादा परिश्रम गर्दैछ। स्वार्थ छ नि त्यसैले, त्यो स्वार्थ हो। बासना ज्ञानको नौलो परिच्छेदको प्रारम्भ। अचेल उसको अनुसन्धान गर्ने प्रयोगशाला हुन गएकी छिन् चञ्चलता, उसकी मामाकी छोरी। तर उसलाई बास्न ज्ञानको पहिलो चमत्कारको विस्मयकारी अनुभव गराइदिने मानिस हो जितेन। अचेल ऊ छैन, उसको बा सरुवा भएर पोहोर नेपालगञ्ज गए। जितेन पनि नेपालगञ्ज गयो। असाध्य रोमाञ्चकारी हुँदो रहेछ बास्नाको अनुभव। जितेन लठुवा, उसैले सिकाएको केशरलाई। तर अचेल केशर आफै सिपालु भइसकेको छ। गजबको मजा, वर्ष दिनभन्दा बढी नै भयो क्यार जितेनले सिकाएको। अचेलको चञ्चलालाई पाएपछि उसलाई लागेको छ जितेनले त्यसबेला सिकाएको कला अप्राकृतिक हो भन्ने। त्यसबेला त लाग्थ्यो त्यो जस्तो प्राकृतिक अरू केही छैन र जितेन जस्तो रोमान्समय मानिस यो संसारमा अरू कोही पनि छैन। तर पछि देख्छ त चञ्चला पो रहेछन् संसारको सुन्दरतम रोमान्स। तर चञ्चला त पछि आइन, पहिले त त्यही जितेन लठुवा नै आउँछ उसको यो रोमान्टिक संसारमा। उही हो केशरको गुरु, ज्ञान दान दिने, बासनाको स्वर्गीय बगैँचाको ढोका उगारेर त्यहाँको अग्नितरु, फिलिङ्गे कोपिला र ज्वाला पुष्पको स्पर्श गराइदिने मानिस त्यही जितेन थियो। निकै दिन भयो क्यार त्यो अभूतपूर्व वाटिकाको अग्निशिखाको रापिलो मादकतामा पिल्सिएको। तर तैपनि त्यसैमा पिल्सिने कत्रो उत्पातिलो आकाङ्क्षा। उग्र गर्मी थियो त्यस दिन र थियो दिउँसोको मध्य प्रहर। हावाको नाम थिएन, चिल्थिलाउँदो चर्को घाम ओहिरहेको थियो चारैतिर। गाछी निशब्द उभिएका थिए धुमधुम्ती। ओइलाएर निउरिएका हरिया पात कतै पनि उजुर गर्ने ठाउँ नभेटाएर रोइरहेछ यहीँ लाग्ने चुपचाप। चारैतिर गर्मीको पट्टाइलाग्दो शान्ति थियो। घरका मानिसहरू बाहिरको राप नआओस् भने ढोका ढ्याल ट्यामढुम्मा पारेर विश्राम गरिरहेका थिए। त्यस्तो उराट लाग्दो बेलामा ग्वालीको अग्लो मचानमा बसेर जितेन त्यो अज्ञानी केशरलाई ज्ञान दान दिँदै थियो। पहिले जितेनले आफ्नो ज्ञान देखायो। लाग्थ्यो त्यो अकिन्छन केशरका अगाडि आफ्नो पराक्रम देखाउन पाएकोमा ऊ अत्यन्त उत्साही छ। ऊ यति छिटो छिटो हात चाल्दै थियो त्यो देखेर नै केशर अवाक भएको थियो। जुन पौरुषलाई उसले भावको रूपमा देख्दै आएको थियो त्यस दिन जितेनले त्यही पौरुषलाई संज्ञाको रूपमा देखाइदियो। विमूढ भएर हेरिरहेको केशरले त्यो अभूतपूर्व ज्ञानलाई आफ्नो मगजमा सोच्न पनि सकेको थिएन। जितेनले केशरलाई पनि त्यसै गर्न भन्यो। जितेनले आफ्नो शरीरबाट वस्तुको रूपमा निकालेको पौरुष ऊबाट पनि निस्किन सक्ला भन्ने उसलाई पत्यारी थिएन। तर त्यो नवीन ज्ञानले विमूढ भएको केशरले विलक्षण बुद्धि र अनुभव भएको आफ्नो नयाँ गुरु जितेनको कुरा खुर्क मान्यो। उसले पनि सकेसम्म छिटछिटो आफ्नो हात चलायो। धेरै बेरसम्म चलाइरहँदा पनि असफल नै भएको देखेर ऊ मनमा नै निराश पनि भएको थियो। उसको हात थाक्यो पनि तर अह त्यो पराक्रम देखाउन सकेन उसले। अनि जितेनले आफ्नै हातले उसलाई मद्दत गर्यो। अन्तमा उसले पनि आफ्नो पौरुषलाई वस्तुको रूप देख्यो। भयानक थियो त्यो क्षण, त्यस किसिमको आनन्दलाई भयानक नभनेर के भन्ने। लाग्थ्यो त्यो क्षण कहिले समाप्त नहोस्, युग युगसम्म त्यही अत्तालिदो आनन्दमा डुबेकी रहोस् ऊ। यदि सम्भव हुँदो त संसार डगमगाइरहेको त्यो मुहूर्तमा उस समयलाई रोकिदिने थियो र बेहोस हुने थियो। त्यत्रो प्रचण्ड उन्माद उसले कहिले अनुभव गरेको थिएन। त्यसबेला सारा संसार नष्ट ध्वस्त नै भएको भए पनि उसलाई रत्तिभर वास्ता हुने थिएन। ऊ त्यो क्षणको प्रलयङ्कारी माधुर्यका अगाडि मृत्युलाई पनि अँगाल्न तयार थियो। अनि फेरि एक्कासो डरलाग्दो शिथिलता, भयानक डरलाग्दो शून्य, मानौ संसार नै छैन, मानौ उसको शरीरबाट कसैले उसको प्राण नै चोरेर लगिदियो र उसलाई रित्याइदियो। यो मादकताले बेहोस तुल्याउने अनुभव प्राप्त गरेको पहिलो दिन नै उसले तीन चार पटक त्यो ज्वालामुखीको विस्फोटको अनुभव गर्यो। बुझ्न नसक्ने, देख्न नसक्ने डरलाग्दो आनन्द, ओहो कति मादकताले भरिएको रहेछ यो जीवन। सारा ब्रह्माण्ड नै खलबलाउने आनन्ददायी मादकता, प्रलयङ्कारी विमुक्तता, विध्वंसकारी व्यग्रता, कति असीम रहेछ ज्ञान र कति मनमोहक रहेछ यो वासनाको ज्ञान। र सबभन्दा आश्चर्यको कुरा त के रहेछ भने आफैमा पो रहेछ त्यो स्वर्गीय उन्माद र कति सरल साधन। आवश्यकता पर्नासाथ आफैले उपलब्ध गराउन सकिने, खोज्यो भने जहिले पनि सम्भव, केवल एकान्त चाहिने। प्रकृति कति विवेकी र दयालु र उदार रहेछन्। यस प्रकार ऊ आफ्नो जीवनको त्यो रङ्गीन बाटिकामा पुग्छ जहाँका अरू तरुलताहरूमा जलजलाउँदो फिलुङ्गका कोपिलाहरू गुच्छाका गुच्छा झुल्छन् र आगोका लप्काका रूपमा फुत्छन्। सरक्क टेक्दछौ यौवनको त्यो मनोहर बगैँचामा र देखेर अबाक हुन्छ। ओहो, जीवन त साह्रै नै सुन्दर पो रहेछ। बाँच्नुपर्ने रहेछ यो संसारमा। यो मादकतालाई खेर फाल्नुहुन्न। सकेसम्म उपभोग गर र अरूलाई पनि उपभोग गर्न देऊ। पोल्छ भने पोल्न देऊ, तर अग्नि बाघमा फक्रिन खोज्ने फिलुङ्गे कोपिला र ज्वालापुष्पलाई जति सक्छौ टिप टिप टिप। आफ्नो स्वार्थलाई राम्ररी बुझ्ने यो अल्लारे केटो केशर नयाँ नयाँ अनुसन्धानपट्टि लाग्न थाल्यो। उसको चेतनाले उसलाई स्वता बताइदियो, सुन्दर भएर पनि यसलाई गोपनीयताको घुम्टोले लुकाएर राख्नुपर्दछ। एकपटक उसलाई झट्ट स्फुरण भएको थियो, सुन्दर वस्तु लुकाउने वस्तु होइन। तर नयाँ ज्ञानको चकाचौँधमा ऊ यति उत्ताउलिएको थियो, त्यो स्फुरणलाई तर्कले केलाएर विनसित समय खेर फाल्नु बुद्धिमानी होइन। त्यस उसले आफ्नो मनको तर्कलाई पछि चाहिएमा विवेचना गर्दै गरौँला भनी हाललाई थाती राखिदिएको थियो उसले। पहिलो त वर्तमानलाई लुट केसर अनि फुर्सदमा विचार गरेर निष्कर्षमा पुग्दै गर्नु। अनि उसको बाटिकामा देखा पर्छिन् चञ्चला, ज्वाला पुष्प भएर। ऊ त्यसको ज्वालालाई स्पर्श गर्छ र आफूलाई भस्म पार्न त्यसलाई अङ्गालो मार्छ। चञ्चला हुनु उसकी मामाकी छोरी, 13 वर्ष क्याउँदी हुनु उनी। उसको यात्रा अनुसन्धानका लागि उनी साह्रै सजिलोसँग प्राप्त भइन्। यसको मुख्य कारण थियो केशरको जन्मलाउँदो लावण्य, अधिकारको प्रयोग गर्न सक्ने निर्धक्कको व्यक्तित्व र स्पष्टवादिता। यही किशोर थियो उनको वीर पुरुष। उनी केशरलाई असाध्य मान्दथिन्। लाग्थ्यो उनी केशरबाटै शासित हुन जन्मिएकी हुन्। हुन त केशर आफ्ना समवयस्कहरूका उप जहिले पनि हैकम नै चलाउने गर्थ्यो, किनकि उसलाई सबजना मान्दथे र उसलाई आफ्नो पक्षमा पार्न चाहन्थे। तर चञ्चलाको कुरा भने अरूहरूको भन्दा बेग्लै थियो। उनी करले वा दबदबाले होइन, उसको अन्तस्करणदेखि नै स्वतः निस्किन गएको वीर पूजा गर्ने मिठो मनोकांक्षाले प्रेरित भएर आफूलाई सदा उसको सेवाका निम्ति तत्पर राख्दथिन्। उसको बाँसुरीका पालबाट निस्किने ध्वनिको हृदयस्पर्शी वेदना मानव उनले मात्र बुझ्न सक्नेछिन्। त्यसरी लोलाएर सुन्दथिन् उनी र त्यो उसले बजाएको सानो बाँसको नलीबाट पृथ्वीको मुटुलाई चिरिदिन सक्ने रोदन निकाल्ने वंशी बाधकलाई छुन चाहन्थिन् र छोएर मनगे पुग्ने जस्तो लाग्थ्यो उनलाई। स्पर्श गरेर उनी कृतार्थ नै हुन्थिन्, तर जब केशर हाँसेर उनलाई हेरिदिन्छ त्यसबेला उनलाई चाहिने कुरा संसारमा अरू बाँकी नै रहन्न, सब पाइसकेकी हुन्थिन् उनले। त्यसबेला उनलाई अर्को कुरा यो पनि लाग्दथ्यो, उनको स्पर्श पाएर उसको सुन्दर वीर पुरुष पनि अनुग्रहित भएको छ, योभन्दा बढ्ता अरू के चाहिन्थ्यो र उनलाई। कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहेको वाचन तारिणी प्रसाद कोइरालाको उपन्यास अग्निबाटिकाको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रष्ट विचार, उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै कञ्चनपुरको रेडियो राष्ट्रिय, कालीकोटको रेडियो नयाँ कर्णाली, जुम्लाको रेडियो कर्णाली, हुम्लाको रेडियो कैलाश, दार्चुलाको नयाँ नेपाल एफएम र दार्चुला एफएम, बैतडीको रेडियो सनशेर, अछामको रेडियो रामारोशन, सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम, कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम, कैलालीको रेडियो अपी, कैलाली एफएम, दैलेखको दुर्वतारा एफएम, जाजरकोटको रेडियो हाम्रो पाइला, सल्यानको रेडियो राप्ती, बाँकेको रेडियो कोलपुर, कपिलवस्तुको रेडियो बुद्ध आवाज, गुल्मीको रेडियो रेसुङ्गा, बुटवलको रेडियो रिपब्लिक, दाङको रेडियो मध्यपश्चिम, रेडियो प्रकृति एफएम र नयाँ युग एफएमबाट श्रुति सम्वेक सुनिरहनु भएको छ। रेडियो प्युठान, बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएम, गोर्खाको गोरखकाली एफएम, तनहुँको रेडियो भानुभक्त, रेडियो ढोरबाराही, रेडियो बन्दीपुर र स्मार्ट एफएम, पोखराको रेडियो तरंग, पाल्पाको पश्चिमाञ्चल एफएम र रेडियो रामपुर, रुकुमको रेडियो सिस्ने, फलेवासको रेडियो पर्वत, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवन, मकवानपुरको हेटौँडा एफएम, काभ्रे धुलीखेलको रेडियो सेफर्ड, नुवाकोटको रेडियो त्रिशुली र रेडियो जाल्पाबाट पनि श्रुति सम्वेक सुनिरहनु भएको छ। त्यसै गरी दोलखाजिरीको रेडियो हिमाली, खोटाङको हलेसी एफएम, रामेछापको रेडियो तीनलाल, रौतहटको नुन्थर एफएम, सर्लाहीको रेडियो एकता, डुकडुकी एफएम र मुक्तेश्वर एफएम, रेडियो बर्दिवास, जनकपुर एफएम, भोजपुरको रेडियो चोमलुङमा एफएम, रेडियो तेह्रथुम, सोलुखुम्बुको शिखर एफएम, धरानको विजयपुर एफएम, मोरङको रेडियो सुनाखरी, विराटनगरको रेडियो पूर्वेली आवाज, इटहरीको सप्तकोशी एफएम, झापाको एफएम मेचिट्युन्स र बिर्ता एफएम, रेडियो ताप्लेजुङ र इलाम एफएमबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी आज तारिणी प्रसाद कोइरालाको उपन्यास अग्निवाटिकाको वाचन सुनिरहेका छौं। अब हामीले यसको बाँकी अंश वाचन सुन्छौं। केशरदा केशर पुलुक्कै हेर्छ चञ्चलालाई, केही बोले जस्तो गरी उनको स्वर याचनाले रुझेझै गरी निस्कियो। त्यही गीत बजाउन मुरलीमा र पहिले निधारको कपाल पन्छ भाइ, ऊ दुवै कुरा मान्दछ। निधारमा झरेको कपाललाई हलुका झट्काले माथि पन्छाउँछ र अनि चञ्चलाले भनेको गीतलाई बाँसुरीको ध्वनि दिएर बजाउन लाग्दछ, मर्माहत व्यथा भरेर। रातको एकान्त पाई जुनले आँसु खसालिन्, तप्प तप्क्यो अर्धमुकुलित कुसुमको रक्तिम अधरमा। ओफ, कस्तो मिठो ध्वनि! बाँसको त्यो पातलो नलीबाट जुनको करुणतम मानौ चित्कार आर्तनाद गर्दै घन्किएर निस्केछ लाग्दछ। मानौ वेदनाले रन्थनिएर वातावरण चारैतिर भौतारिँदै ठक्कर खाँदै पछारिँदै दुगुरिरहेछ, दुगुरिरहेछ, दुगुरिरहेछ। त्यस्तो आलाप विलाप गर्दछ त्यो सानो बाँसुरी। लाग्छ बाँसका ती साना साना छिद्रहरूबाट केशरको मुटु पग्लिँदै स्वर बनेर निस्किँदैछ। अरे तिमी रोएकी चञ्चलता? चुपचाप रोइरहेकी चञ्चलालाई देखेर केशर द्रवीभूत हुन्छ। उनका लामा लामा परेलाबाट झर्नालाई ठिक्क परि झुन्डिएका मोतीका साना साना लोला जस्ता आँसुका टिक्कालाई उरुमालले बिस्तारै पुछिदिन्छ र माया गरेर उनको गालामा सुस्तरी औँला खेलाइदिन्छ। निहाल हुन्छन्, अपलक दृष्टिले उनी आफ्नो कल्पनाको राजकुमारलाई विमुग्ध भएर हेरिरहन्छन्। त्यसवकत उनका ओठ आधा उग्रेका हुन्छन्, सायद कम्पित पनि हुन्छन्। फक्रिनका निम्ति चलमलाए चाहिँ लाग्ने कोपिला जस्ता अर्धविकसित कुमारीको त्यो लावण्डेलाई देखेर केशर अभाक हुन्छ। उसको कलिलो आत्मा हाहाकार गर्न लाग्दछ। कविता, काव्य र उपन्यासका नायिकाहरू जोत्तिँदै उसको मस्तिष्कमा आइपुग्दछन् र रोमाञ्चकारी सुकुमार भावना बनेर किञ्चित व्यथादायी मिठो स्पर्श गर्दछन् उसको प्राणमा। तिनी पुस्तकहरूको कुनै रसिलो नायकको ठाउँमा आफूलाई राखेर पुस्तकैमा ललिताङ्गिनी नायिकाहरूसँग एकाकार हुन उसको प्राण कल्पिन लाग्दछ र देख्छ उसको अगाडि चञ्चला। ठुल्ठुला उदाङ्ग आँखा, कुममा लोलाका जुत्ता जै नाच्ने मुद्रा परेका सुनौला कपाल, पोसिलो शरीर, डोला डोला पाखुरा, अलि होची खालकी 13 वर्ष पुग्न आँटेकी चञ्चला। अलग्क बढ्दै जाने उमेरले गर्दा उनका सबै फ्रकहरू साना भएका छन्। जिउमा टिमिक्क कसिन्छन्, खास गरी छातीतिर। छाती अलिअलि उक्सिएका छन् र त्यहीँ ट्वाललाई हेरिरहन्छ केशर। छुने मन भएर छुट्टी, हात पनि सकसकाउँछ उसको। कस्तो हुँदो त्यो स्पर्श! हृदयभित्र सुकुमार काँडो च्वास च्वासी बिजिरहेछ लाग्दछ उसलाई। उसले पढेका उपन्यासहरूका रोमान्सले भरिएका नायिकाहरू यिनै हुन् उसकी चञ्चला। झट्ट सोधिहाल्छौ, माया गर्छौ तिमी? अचानक के सोधेको उसले? बिचरी चञ्चला के बुझिन्? काम मात्र हराइयोस् भने पर्खिरहेकी केटी जस्किन्छन्। केशरको कुरा पटक्कै बुझ्दिनन् उनी, वाल्ला परेर उसको मुख हेर्छिन्। कति सरल केटी! चञ्चलाको यो रूप झन् मन पराउँछ ऊ। लाग्छ जितेन्द्रले उगारिदिएको बगैँचाको ज्वालाको सुमन चञ्चला। त्यसको लपकाको स्पर्श भस्म हुने आकाङ्क्षा यति प्रबल हुन्छ, अब सायद ऊ नछोइरहनै सक्दैन। अब मर्यादा उल्लङ्घन हुन आँटेको अनुभव गर्छ ऊ। चञ्चलाका प्रति उसको हृदयमा सुकाम भावना असह्य छटपट्टीका साथ चलमलाउन लागिरहेछन्। कति विघ्न माया लाग्छ अचेल उसलाई चञ्चलाको। भनी साध्य नै छैन। चाहन्छ उनी रोमियोकी जुलियट बनुन्, मजनूकी लैला। के मानिसको हृदय त्यति सङ्कीर्ण छ ऊ एउटाको मायालाई मात्र त्यसमा राख्न सकोस्? अरू अर्थै नअटुन् त्यसमा। होइन होइन, केदार उदार हृदयको विशालताभित्र स्थानको कहाँ अभाव छ र? हरेकलाई मायाको पृथक पृथक संसारमा जतनसँग राख्न सकिन्छ। कलिलो भावनाले मुसार्दै, आऊ चञ्चला बस, मेरो हृदयान्तरमा म मायाले सिँगार्छु तिमीलाई। आऊ मेरी झरना, तिमीलाई स्वागत गर्न भनी कहिलेदेखि मैले हृदय कपाट उगारेर पर्खिरहेछु। फूलको पङ्खा चाल्दै आऊ मेरो हृदयान्तरमा, म तिमीलाई मायाले मुसारेर राख्नेछु। मैले नचिनेका सुन्दरीहरू हो, तिमीहरू पनि आओ र तिमी पनि। ए मोरङका ग्राम्या सुकुमारी हो, आओ मेरो प्राणमा बस, म तिमीहरूलाई सम्पूर्ण माया ओरिएर आफैमा लीन गराउँछु। मैले नदेखेका गाउँका ग्रामीण युवतीहरू हो। झरना हुन् डाक्टर सेनकी छोरी, अचेल यहाँ छैनन्। कलकत्ताको बैथुन कलेजमा पढ्छिन्, सेकेन्ड इयरमा। 20 वर्षकी छिन्। केशरलाई माया गर्छिन् तर सानो केटो ठानेर भाइ जस्तो। तर अब छुट्टीमा आइन् भने केशर उनीसँगको आफ्नो वर्ताव बदलिन्छ, भनिदिन्छ म तिमीलाई माया गर्छु। माया कस्तो धोका दिन सक्ने शब्द! माया गर्छु त पहिले पनि कैयन पटक उसले भनिसकेको छ झरनालाई, र मायाको मर्म नबुझेर उनी पनि व्यवस्थासँग भन्ने गर्छिन्, तिम्रो असाध्य माया लाग्छ केशर मलाई। भालोबास माया जस्तै धोका दिने शब्द हो बङ्गालीको यो भालोबासा पनि। अब ऊ भन्नेछ प्रेम कविता भन्नेछ। ए झरना म तिमीलाई प्रेम गर्छु, एउटा बङ्गाली कविता बनाएर ठिक्क पारेको छ उसले। निश्वास फाली मलाई लोभ्याउने को हौ तिमी? मेरो आलो मुटु निरन्तर उफ्रिएर नर्तन गर्ने ए बङ्गालीमा निर्दयी जलप्रपात, अब भो नउफ्री, असह्य पीडा हुन्छ यो काँचो मुटुलाई। जलप्रपात झरना, तर तबसम्म आऊ मेरी चञ्चला, बस मेरो हृदयान्तरमा, उसको सङ्केत थियो। साँच्चै तिमी मलाई प्रेम गर्छौ? उसले भन्यो आफ्नो उद्देश्यतर्फ चञ्चलालाई लग्न। मलाई माया गर्छौ तिमी? उसले स्पष्टसँग भन्यो। सङ्कोचको पहिलो उदय भएको देख्यो केशरले उनका ठुल्ठुला आँखामा। उनले केही बोलिनन् र एक दिन चञ्चलाको घरमा गएको बखत, जब उसका मामा र माइजू दिनभरिका निम्ति ससुराली गएका थिए, केशरले घरको एकान्तको फाइदा उठाउँदै चञ्चलालाई भनेको थियो, तिमीलाई म माया गर्छु चञ्चला, मही खान दिन्छौ? ओहो, लाजले भुतुक भएकी थिइन् चञ्चला। त्यसबेला पनि बोलिनन् उनी, र केशरले चाहिँ मही मात्र खाएन, उसको हृदयमा उम्लेको आकाङ्क्षा पनि पुरा गर्यो। उनले खुरु खुरु केशरले खोजेको कुरा दिँदै गइन्, र त्यसपछि केशरले चञ्चला आफ्नी नायिका ठहराएर बराबर आफ्नो अनुसन्धानको विषयवस्तु बनायो। अनि पो थाहा पायो जितेन्द्रले सिकाएको अनुभव यसका अगाडि केही पनि रहेनछ, थोपा रहेछ त्यो यो महासागरका अगाडि। कसरी भनोस् ऊ कि यो के हो? प्रेमको संज्ञा मात्र दिएर कहाँ पुग्छ र यसलाई? यो त संज्ञाभन्दा बाहिरको कुरा हो। भावनाले पनि पक्रिन नसक्ने उन्माद हो यो, प्रेमभन्दा धेरै माथिको उन्माद। प्रेममा र मायामा पनि केवल सुकुमारता छ, त्यसमा स्पर्श छैन, दृष्टि छैन, केवल नुहेको झुकेको विनम्रता मात्र छ। मानौ फक्रिन लागेका कोपिलाका झुप्पाहरूको नुहेको विनम्र डाली हो प्रेम। र यो बासना, बाफ रे बाफ, कसले बताउने विपुलता? के कोही सामर्थ्यवान छ यसको अयोग्यता बताउन सक्ने? लाग्छ कोपिलाका सुकुमार थुङ्गाहरूले नुहेको त्यही विनम्र डालीले थिचिएर उकुस मुकुस भएर निसासिएर प्यासले छरपटाउने, रुन खोज्ने, अत्तालिने, आहा त्यही मिठो भावना हो। सायद त्योभन्दा पनि रसिलो तिर्खा हो नमेटियोस् चाहिँ लागिरहने प्यास हो चञ्चला, उसकी अमिठ प्यास र शीतल जल स्रोत। डाक्टर सेनकी छोरी झर्ना, लौ न कहिले आउने हुन् उनी? अब त निर्धक्कसँग ठट्टाको स्वरले भन्नेछ, आगो आमा र दुष्ट दिदी। देखो दिदी, हामी तुमार चरान धरे बिन्ती करी आर जेवन कोलिका त बालो दिदी जावेन। ए मेरी दुष्ट दिदी, हेर दिदी, म तिम्रो पाउ पक्रेर बिन्ती गर्छु, अब कलकत्ता नजाऊ भन दिदी जान्न भनेर। कति अचम्म मानिन् उनी, एकदमै आँखा च्यातेर सोध्लिन्, मागो क्या न कोलिका त जेते बारान करौँ क्या न आमै, किन कलकत्ता जान किन मना गरेको? न तुमी जाओ न दिदी, आर जाओ न आमा के छोडे, नाइ तिमी नजाऊ दिदी, अब मलाई छोडेर नजाऊ, सारी लाडे भएर भन्नेछौ। हेर्न अभाग होलिन् नबुझेर भन्लिन्, तोमाके हय छे कि केशर? पागल हो तो तो हो नि। अरे तिमीलाई भयो के केशर? बौला त भएनौ, गुत्थिँदै भन्दैछौ। ताई तो दिदी पागल हाँ यदि आमी, त्यही त दिदी बौलाएको छु म। र अनि भिखारीका झैँ निरीह आँखाले झर्नालाई हेरेर करुणाद्र स्वरले वात्त भनिदिनेछ, हामी तोमाए भालोबासी दिदी, म तिमीलाई प्रेम गर्छु दिदी। उनलाई अभाग हुने फुर्सदसम्म नदी उनका दुवै पोटिला हातलाई मुठीमा लिए आफ्नो छातीमा थिचेर भन्नेछ, द्याको दिदी आमार बुख क्यामान धकधक गरे, भालो बासार भए, हेर त दिदी मेरो छाती कस्तो धकधक गर्छ प्रेमको भए। के भनिन् उनी? निश्चय माया गरिन्, उसको गालामा औँलाले छुँदै भन्नेछिन्, अँ केशर म पनि तिमीलाई प्रेम गर्छु, लौ न कहिले आउरिन् उनी? तर उनी आउन धेरै दिन बाँकी छ, धेरै दिन, गर्मीको छुट्टी नभई कहाँ आउँछिन् र उनी? भर्खरै त जाडो सुरु हुन लागेको छ भने त्यत्रो लामो प्रतीक्षा कसरी गर्न सक्दछ र ऊ? र यसपालि उसले बनारस जानुपर्छ अरे, म्याट्रिकको जाँच दिन, फेल हुन्छ भने थाहा भएर पनि उसले जानु परेको छ। घरका मानिसले उसलाई गलत्ताएर पठाउँछन्, झन् बाले त भन्ठानेका छन् यस्तो तेज केटो फेलै हुन सक्दैन। तर यो कुरा त केशरलाई पो थाहा छ, पढे पो पास हुन्छ, तेज हुन जस्तो सजिलो कहाँ छ र पास हुनु? जानैपर्छ उसले बनारस, तर त्यसलाई पनि त धेरै दिन छ नि, अहिले नै किन सुर्दा लिनु? कमसेकम तबसम्मलाई त उसकी चञ्चला उसको त्यो अग्निबाटिकामा चञ्चला मात्र रहिरहेकी भए त्यो बाटिका नभई तरुलता मात्र हुन्थ्यो। त्यसलाई बगैँचाको संज्ञा दिनु अन्य थरी थरीका बिटप गुल्म लता तरु वल्लीहे कुसुम कोरक पल्लव मञ्जरी पनि त चाहिन्छ नि। र यो बाटिका केशरले लगाएको पनि त होइन, यसका किसिम किसिमका फुल बिरुवाहरू लगाउने प्रकृति मालिनी थिइन्। उनले राम्रा राम्रा फुलका बिरुवाहरू ल्याइरहेको बेला एक दिन अचानक ल्याइ पुर्याउँदै थिइन्। उसका धेरै टाढाको साइनुपर्ने एउटा परिवार आसामबाट धेरै दिनको पाहुना हुन भनेर केशरको घरमा आएका थिए। निकै वर्ष अगाडि, कति वर्ष अगाडि भन्ने कुरा केशरका लागि बिल्कुलै निरर्थकको कुरा हो। नेपालबाट बसाई सरेर उनीहरू आसाम गएका थिए र उही घरजम गरी सुखसँग बसेका थिए। सुखसँग बसेका थिए भन्ने कुरा त उनीहरूको रहनसहन रूपरोगन र बोलचालबाट नै थाहा हुन्थ्यो। सारी परिष्कृत मानिस थिए हर दृष्टिले। अब फेरि यिनीहरू पानीको भिरालो खोजे जस्तै आफ्नो मुलुकमै पुनर्वास गर्न आएका हुन्। आसामको घरद्वार खेतीपाती र जिटीमिटी बेचबिखन गरेर केशरको बासँग निकै पुरानो परिचय रहेछ। चिठी पत्रको आदान प्रदान बराबर नै भइरहने। केशरलाई भने यिनीहरूका बारेमा पहिले केही पनि थाहा थिएन। उनीहरू यहाँ आएर बस्न लागेपछि पो ऊ अरेका कुरा सुन्न लाग्थ्यो। यो चिठी पत्रबाटै निर्णय भएछ आसाम छाडी मोरङ आई बसोबास गर्ने। उनीहरूको निम्ति केशरका बाले छिमडीतिर जग्गा पनि खोजिसकेका रहेछन्। आएपछि किन्नुपर्छ भनेर परिवारमा थिए चारजना, बाबु आमा एउटी जवान छोरी र केशरकै उमेरको छोरो। छोरी केशरले देख्यो झोला पुष्प एकदम लप्कापो फालिरहेको थियो चारैतिर। लाग्थ्यो जिब्रो लप्लपाइरहेछ, लप्काको जिब्रो, साँपले चाट्न खोजेको जिब्रो पनि अचेल छुन मन लाग्छ उसलाई। जति डरलाग्दो ज्वाला देख्छ ऊ उति समर्पणको भाव जागृत भएर आउँछ उसमा। भस्म हुनु पनि कला हो मरण रे, तुही मेरो श्याम समान कसले भनेको हो यो? केशरलाई लाग्छ त्यो कवि पनि ऊ जस्तै चेतनशील समझदार र तै पनि भावुक रहेछ। आएको एक दुई दिनभित्रै उसले आफ्नो निर्दोष भोलापन र मिठो व्यवहारले उनीहरूलाई मोहित गर्यो। काकी, त्यो परिवारकी आमालाई ऊ काकी भन्थ्यो। किन बेटा? हो उनी केशरलाई बेटा नै भन्छन्, त्योभन्दा प्यारो अरू शब्द नपाएर। किन केशर बेटा? है काकी, चिम्डीमा घर बनाएपछि मलाई पनि उहीँ लग्नुहोस्, म पनि हजुरहरूसँगै बस्छु हुन्छ? कुन्नी, यो उसको मनको कुरा थियो वा उसले कुसुम जाल फालेको थियो कसले जान्ने? यसरी नै दिन बित्न लागे, तर कहाँ धेरै दिन बित्यो र, जम्मा 10 दिन मात्र बितेको थियो कि। एक दिन उनीहरू बस्ने गरेको बैठक घरमा केशरकी आमा केशर र पाहुना परिवारका सबैजना रमाइलो रमाइलो कुरा गरिरहेका थिए। त्यस दिन अलिक कम्ती बोल्ने पाहुनाको कान्छो छोरो पनि केशरको मिठो कुराले रत्तिएर जमझमाएको थियो। केशर त नायक नै थियो त्यस बेलाको, नबोल्ने चाहिँ तिनै युवती थिइन् जसलाई केशर जस्तो लाडे भएर ढेस्सिन सक्ने केटाले आजसम्म पनि दोहोरो कुरा गराउन सकेको थिएन। बुढी सङ्कोची थिइन् नि त्यसैले। केशर कुरा गर्दै थियो भाइभरको बठ्याइका साथ, आकाशको तारा नै खसालौँला जस्तो। र कुराको विषय थियो गाउँ, गाउँको हिरो, दुलो, झार, जङ्गल, छाप्रा र अनि गाउँले। गाउँका कुरा गर्न पाएपछि उसलाई पुग्छ, यति मिठो भाषामा बयान गर्छ कि भनी साध्य छैन। अनि क्या भन्दै गुटु गुटु थुक निल्दै लाडे भएर यसरी बयान गर्छ मानव श्रोताहरूको आँखा अगाडि सिनेमाका चित्र नाचिरहेका छन्। गाउँकी अबोध यौवना आम र पालुवासरी कलेजी पुष्टपीठमा राशि राशि सुन्तले कपालसल बलाउँदै धुलो उडाउँदै कता हिँड्यौ यता सुन यसरी भन्थ्यो मानौ टिमेक टिमेक गर्दै काखीमा छिटी च्यापेर। उसले बोलाएको सुन्दै नसुने जाँ गरी गाउँकी एउटी राजवंशिनी बाला टिम्किँदै हिँडिरहेकी छिन् सिनेमामा हिँडे चाहिँ। र ऊ चाहिँ भन्दैछ, अरे अरे किन टिम्केर हिँडे कि मेरो कुरा सुन त। ऊ बोलिरहेको थियो र अरू चाहिँ सुनिरहेका थिए। र ती सङ्कोचिनी युवती पनि टाउको निहुराई तर आँखाको गिडीलाई आँखी भुइँनिर ल्याएर हेर्दै थिएन। केशरलाई धकफुकाएर हेर्न पनि उनलाई डरै हुन्छ। झ्वाट्ट आँखा जुद्यो भने मेरो श्यामा दिदीले पनि आँखा उचालेर हेऱ्यो भने गिजाएर लाज मर्नु नै पारिदिन्छन्। र श्यामा चाहिँ लाजले धपक्क बलिन् र उनलाई यस्तो स्थितिमा देखेपछि ऊ झन् गिजाइदिन्छ। मुखलाई फुलाएर गोल गोल स्वर निकाली भन्छ, लौ न पृथ्वी चाँडै चिरा परिदिए र मेरी श्यामा दिदीलाई आफ्नो गर्वमा पसाएर उहाँको लाजको रक्षा गरिदिए। त्यसैले त उनी केशरलाई राम्ररी हेर्न पनि सक्दैनन्। बडो दुष्ट केटो छ, कुन बेला के भनिदिने हो के ठेगान। तर कति प्यारो छ, यो अन्तिम सोचाइ पनि श्यामाकै मनले सोचेको हो। उनलाई पनि केशर मन परेको छ, तर के गर्नु र। त्यसैले अहिले पनि उनी आफ्नै खाटमा बसेर आफ्ना सङ्कोचिला आँखालाई कुनै साह्रै नै गरुङ्गो बोझा उठाए जस्तो गरी उठाएर बीचबीचमा केशरलाई हेरिरहेकी थिइन् र उसले उनीतिर हेर्ला भन्ने शङ्का हुनासाथ हावाको आकस्मिक झोक्का आएर डाली लचक्क निहुरिए जस्तो निहुरिन्थिन्। केशरको कुरा सुनेर श्यामाकी आमाले केशरकी आमालाई भनिन्, देख्नु भयो दिदी हजुरको छोरो कस्तो बितपातको, अहिले त यस्तो छ भने ठुलो भएपछि लग्न नि झन् कस्तो पो हुने हो, ठुलो भएपछि केटीहरू हुरुक्क हुनेछन् योसँग, बिच्छी गएको बिच्छी मात्रै कहाँ हो र ऊ नाग हो, नाग फणेदार नाग। अहिले यस्तो मिठो गफ उसले त्यसै त गरेको थिएन नि, आफ्नो रूपद्वारा मोहित गर्न उचालिएको फणधरको फणी जस्तै यो मिठो गफ पनि उसको फणी थियो र डस्न खोज्दै थियो श्यामालाई। देख्यौ डस्ने मौका खुब राम्रो छ, यस्तो मौका उम्किन दिनुहुन्न, हत्तपत्त भन्यो तर साह्रै नै बालक जस्तो लाडे भएर कसलाई डस्छ त काकी। स्वार्थले वार्तालापको सन्तुलन अलि बिगारिदिन्छ, लगभग त्यस्तै लाग्यो अहिले केशरलाई। भनिसकेपछि पो उसलाई आफ्नो कुरा समय र स्थानको अभिगतले उचाल्नै नसक्ने जस्तो बिघ्नै बारी लाग्यो। देख्यो उसले डस्नु शब्दको गरुङ्गो भारलाई तुरुन्तै अलि होलो पारेन भने ऊ स्वयं पनि त्यसको बोझले थिचिनेछ। त्यसकारण नापी तौली तर मानव केही भएको छैन जस्तो गरी उसले काकीसँग ढेप्पिँदै धुन्धान लाडे भएर उनीलाई सोध्यो, म कहिले ठुलो हुन्छु हँ काकी। अनि उनी एकाएक गोथिँदै भन्यो, हेर्नुहोस् काकी मलाई जो पनि ठुलो भएपछि यस्तो गर्छ, ठुलो भएपछि उस्तो गर्छ मात्रै भन्छन्, म ठुलो भइ त हालेँ नि। यति भनेपछि उसका दुईटा उद्देश्य पुरा भए, एक त उसले श्यामालाई सङ्केत गरिदियो कि ऊ अहिलेदेखि नै उसलाई डस्न सक्ने क्षमता राख्दछ र साथै श्यामाकी आमासँग ढेप्पिएर उनको दुलारू बनेर उनीहरूको स्नेह र निकटता प्राप्त गर्ने हकदार पनि बनेको छ। यो थियो दीर्घकालीन योजना बनाउनुपर्छ भन्ने उसको पहिलो ज्ञान। ज्वालाबाटिकामा लगाएको अग्नि बिटप पछि फुल्छ, पछिको निम्ति मलजल हाल्नुपर्छ भन्ने ज्ञानको प्रादुर्भाव। असाध्य विचारवान हुन लागेको छ अचेल ऊ, बासनाको मिठो चलनमा चञ्चलाले उसलाई जलाइन्। उसलाई अचम्म लाग्छ यस्तो अनमोल वस्तु प्राप्त गर्न पनि गोपनीयता चाहिने। संसारको यही विधान र यस्तै अनेकन विधान उसलाई एकजात मन पर्दैन। संसारमा धेरै व्यवस्था मिलाउन बाँकी नै रहेछ। मिठो, राम्रो, रसिलो, लोभलाग्दो यी सब असल र सुन्दर वस्तुका उपर कति धेरै बन्जेस, नत्र ऊ चञ्चलालाई दिनरात अँगालेर राख्ने थियो। अनेक थरीका कुरा सोध्छौ उसको काँचो मगज अचेल। चञ्चला र आफ्नो बीचमा गहिरिँदै गएको झिनो मसिनो तर उकुस मुकुस गर्दै दुर्वृद्धि भावनाका बारे ऊ सोच्दछ र त्यसको विवेचना गर्न खोज्दछ, क्या हो यो। निष्कर्षमा पुग्न सक्दैन। यदि उसको मनमा यी नयाँ युवती श्यामाका प्रति पनि चञ्चलालाई प्राप्त गर्ने आकाङ्क्षा जस्तै प्रबल आकाङ्क्षा नउम्लिँदो हो त ऊ चञ्चलाका प्रति उब्जेको व्याकुल तृष्णालाई किताबमा पढेको अनमोल प्रेमको संज्ञा दिएर उसकी एकमात्र जुलियट चञ्चलाको रोमियो भइबस्ने थियो। मनको समस्या टुङ्गिने थियो तर श्यामाका प्रति पनि उसको मनमा त्यस्तै छटपटी हुन लागेकोले ऊ अन्यलमा पर्छ। कहीँ कतै पुस्तकमा देखाइएको प्रेम लेखकको व्यक्तिगत असत्य धारणा मात्र त होइन, उसकी जुलियट चञ्चला यसमा कुनै अनुभूति लिएर र फेरि डाक्टर सेनकी छोरी झरना ती पनि त उसकी जुलियट हुन सक्छिन्, के ठेगान। त्यसो भए पुस्तकको प्रेम के हो त? अब आफ्नो दृष्टिलाई अलिक फिजारेर हेर्छ। यसरी उसका अनगिन्ती साथी सङ्गिनी छन्। चञ्चला पनि तिनै मध्येकी एउटी। ऊ चञ्चलालाई असाध्यै माया गर्छ, ठिक हो। तर यदि चञ्चला र उसका बीचमा उत्पन्न भएको वासना वृत्तिलाई केही बेरका निम्ति पन्छाइदिएर सोच्यो भने उसका अरू साथी सङ्गातीको र चञ्चला आफ्नो बीचको सम्बन्ध ऊ कस्तो पाउँछ? बाफ रे बाफ, सोच्दा पनि डर लाग्छ। उसलाई त्यसबेला स्पष्ट हुन्छ उसको जुलियट त वासनाको जुलियट पो रहेछन् चञ्चला। हुन त हो नि कि अरू साथी सङ्गिनीहरूको भन्दा धेरै धेरै गुणा बढी माया लाग्छ उसलाई चञ्चलाको। तर यदि सम्पूर्ण मायालाई एक एकाइ माने त्यसबाट वासना घटाइदियो भने शेष के बाँकी रहला? यही गणितबाट निस्कने परिणामको डर छ उसलाई। श्रुति सम्वेगमा यतिन्जेल तपाईँ तारिणी प्रसाद कोइरालाको उपन्यास अग्निवाटिकाको वाचन सुन्दै हुनुहुन्थ्यो। यो वाचनसँगै आजलाई श्रुति सम्वेगको समय सकिएको छ। कार्यक्रमबारे तपाईँका सल्लाह सुझाव वा प्रतिक्रियाका लागि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेग उज्यालो 90 नेटवर्क पोस्ट बक्स नम्बर 6469 काठमाडौँ। इमेलका लागि श्रुति एट युएनएन डट कम डट एनपी। हवस् त अर्को साता अग्निवाटिकाको दोस्रो श्रृङ्खला लिएर आउनेछौँ। तबसम्मका लागि प्राविधिक साथी दिनेश निरोला र म अच्युत घिमिरे बुलबुल बिदा चाहन्छौँ। शुभरात्री।